روحانیت 1912 میں انگلینڈ کے مشہور زمانہ برٹش میوزیم میں ایک انسانی کھوپڑی کی نمائش کی گئی جس کے نیچے لکھا تھا پٹ ڈاؤن مین۔ اس تختی پر یہ بھی لکھا گیا تھا کہ یہ انسان سے ملتی جلتی مخلوق کی کھوپڑی ہے جو 500,000 سال قبل زندہ تھا، اور یہ مخلوق موجودہ انسان کی جد امجد تھی۔ پورے 40 سال اس کھوپڑی پر بحث ہوتی رہی، کانفرنسیں منعقد کی گئیں اور اس پر کتابیں بھی لکھی گئیں، لیکن جب ریڈیو کاربن طریقہ ایجاد ہوا تو یہ انکشاف ہوا کہ یہ کھوپڑی دراصل ایک انسان کی تھی جبکہ جبڑا ایک بندر کا تھا، اور انسان کی کھوپڑی 150 سال پرانی تھی جبکہ بندر کے جبڑے کی عمر صرف 40 سال تھی۔ دراصل یہ ایک اعلیٰ درجے کا سائنسی اسکینڈل تھا، چنانچہ کھوپڑی کو فوراً شو ونڈو میں سے اٹھا لیا گیا۔ لیکن عجیب بات یہ ہے کہ اس بنیاد پر جو ڈپلومے دیے گئے یا کتابیں لکھی گئیں ان کو جھوٹا نہیں کہا گیا۔ ریسرچ کرنے والے عام طور پر ایک قائم شدہ سائنسی نتیجہ لے کر ماضی کو اربوں سال پر پھیلا دیتے ہیں۔ دنیا کی پیدائش کے متعلق تخمینہ بھی قیاس پر مبنی ہے۔ بتایا جاتا ہے کہ اس وقت تک زمین پر 5 ارب سال گزر چکے ہیں، اور ان 5 ارب سال کو 4 حصوں میں تقسیم کیا جاتا ہے۔ پہلا دور تقریباً 0.5 ارب سالوں پر مشتمل ہے، دوسرا دور 17 کروڑ سالوں پر محیط ہے، تیسرا دور 6.5 کروڑ سالوں پر مشتمل ہے، چوتھا دور 25 لاکھ سالوں پر مشتمل ہے۔ کچھ لوگ زمین پر انسان کے ظہور کو 10 لاکھ سال پہلے بتاتے ہیں، جبکہ اس کے پیچھے کوئی حتمی دلیل یا سند نہیں، جبکہ کچھ سائنسدان انسان کا زمین پر ظہور 10,000 سے 50,000 سال بتاتے ہیں۔ مطلب یہ ہے کہ تخلیق زمین اور تخلیق انسان کے بارے میں سائنسدان کسی ایک نقطے پر خود کو مجتمع نہیں کر سکے۔ چند سائنسدان تخمینوں اور اندازوں سے بات کرتے ہیں اور نئے سائنسدان ان کی نفی کر دیتے ہیں۔ یہ بھی کہا جاتا ہے کہ حضرت آدم کے وقت سے تقریباً 10 ارب انسان دنیا میں رہ چکے ہیں۔ ہمارے اس دور میں بتایا جاتا ہے کہ زمین پر 5 ارب انسان اس دنیا میں آباد ہیں۔ یہ بڑی عجیب بات ہے کہ 5 ارب سال میں صرف 5 ارب کی آبادی زمین پر ہوئی ہے۔ ہمیں اس سے غرض نہیں کہ بعض سائنسدان کچھ کہتے ہیں اور خود ہی اس کی نفی کرتے ہیں، اس کے پیچھے کیا عوامل ہیں، لیکن یہ طے ہے کہ زمین بہت طویل عرصے سے قائم ہے، اور زمین پر بستیاں بستی ہیں اور برباد ہو جاتی ہیں۔ ہمارے پاس جو تاریخ ہے وہ 5,000 سال پر محیط ہے۔ ہم حضرت آدم کے زمین پر اترنے کے بعد کی زندگی کا مطالعہ کرتے ہیں تو زمین کے مختلف ادوار ہمارے سامنے آتے ہیں، اور یہ سارے ادوار ارتقائی مراحل طے کر کے پھر اس نقطے پر آ جاتے ہیں جہاں سے شروع ہوئے تھے۔ کسی بھی دور کے ابتدائی مراحل میں ایثار اور خلوص کی نمایاں تصویریں ہوتی ہیں، اور جیسے جیسے عمر بڑھتی ہے ایثار اور خلوص کی تصاویر تاریکی میں ڈوب جاتی ہیں۔ روشن اور تاریک تصاویر کے گورکھ دھندے کو سمجھا جائے تو اس کے علاوہ کوئی بات ذہن میں نہیں آتی کہ زندگی کے مختلف شعبوں میں ایک مخصوص گروہ کی ہمیشہ اجارہ داری رہی ہے۔ یہی حال مذاہب عالم کا ہے۔ ہم جب تورات اور زبور کا مطالعہ کرتے ہیں تو وہاں ہمیں ربی کا لفظ ملتا ہے۔ حضرت موسیٰ کی تمام تر کوششوں اور جد و جہد کے بعد عوام الناس کو یہ بات باور کرائی گئی کہ ہمارا رب ایک ہے۔ جیسے جیسے حضرت موسیٰ کے پیش کردہ مذہب توحید کی عمر بڑھتی گئی، اس پر ایک مخصوص گروہ کا تسلط قائم ہوتا رہا، اور مذہبی پیشواؤں نے اپنے لیے ربی کا نام متعین کر لیا۔ مقدس کتاب انجیل میں فادر کا لفظ حضرت عیسیٰ نے استعمال کیا۔ عیسائی مذہب کے پیشواؤں یعنی پادریوں نے اپنا نام فادر رکھ لیا۔ برہما खुदा के मानों में बोला जाता है। मजहबी पेशवाओं ने अपना नाम ब्रह्मन रख लिया। इस्लाम खालिस तौहीद है। मौला का लफ्ज आका के मानों में इस्तेमाल होता है। दानिश्वरों ने अपना तारुफ मौलाना हमारे आका के नाम से कराया, यानी सारे मजहबी पेशवा आका हैं। तारीख शाहिद है कि हर मजहब के साथ यही होता रहा है, और मजहब को बाज दानिश्वर अपनी मसलिहतों से मस्ख कर रहे हैं। इस वक्त इस्लाम की जो सूरत हाल है वो भी इन तारीखी शवाहिद से मुख्तलिफ नहीं है। अहले पाकिस्तान को यह जानकर हैरत होगी कि यूरोप में मसाजिद के लिए बैंक से सूदी कर्जा लिया जाता है और जुम्मे को चंदा इकट्ठा करके बैंक का सूद अदा किया जाता है। आवाम की हालत ज़ार ये है कि वो अल्लाह के साथ इस तारीख मजाक पर तबसरा भी नहीं करते। एक मखसूस गिरोह ने हर मजहब पर अपना तसल्लुत इस तरह कायम कर लिया है कि अवामुन्नास बिखर गए हैं और टूट गए हैं। अवाम के बिखरने और टूटने से इनके अंदर फ़िरक़े बन गए हैं। इस तफरकाबाजी से बाज दानिश्वर पूरा पूरा फ़ायदा उठा रहे हैं, जिसमें माली मफाद भी है, अना की तस्कीन भी है और महदूद सोच की छाप भी मुंतकिल हो रही है। जिस तरह बाज मजहबी दानिश्वरों ने अवामुन्नास को अपना लुकमा तर समझ लिया है, इस तरह बाज साइंसदानों ने भी तरक्की का जाल फेंक कर अवाम को अपना शिकार बना लिया है। कोई नहीं जानता कि इस तरक्की के पीछे एक मखसूस गिरोह की तिजोरियां जरो जवाहिर से भर रही हैं। साइंसदान सरमायादारों के लिए काम कर रहे हैं और सरमायादार साइंसदानों को नवाज रहे हैं। इस तरक्की के दौर में जितने अमराज हैं और जितने अमराज रोज बरोज दरियाफ्त हो रहे हैं, वो दरअसल साइंसी इजादात का मुंह चिढ़ाने वाली बात है। कहा जाता है कि यूरोप एक तरक्की याफ्ता खित्ता है, लेकिन यहां अगर किसी को बुखार हो जाए तो एक माह तक डॉक्टर से वक्त नहीं मिलता। अस्पतालों में जाएं तो वहां इतने मरीज हैं कि बरामदों में भी मरीजों के बिस्तर लगे हुए हैं। साइंसी इजादात के साथ साथ ऐसे ऐसे मर्ज पैदा हो गए हैं कि जिनके बारे में मेडिकल साइंस कहती है कि इनका कोई इलाज नहीं। साइंसी तरक्की की चक्का चौंध में इनकी आंखें इतनी खैरा कर दी गई हैं कि इन्हें कुछ सुझाई नहीं देता। अवाम सकून हासिल करने के लिए, अमराज से निजात हासिल करने के लिए मज़हब की तरफ रुजू करते हैं तो वहाँ भी इन्हें सकून और शिफा नहीं मिलती। बात यह है कि हर दौर में एक मखसूस तबके ने अपनी जहानत से, अपनी चालाकी से अवाम को बेवकूफ़ बनाया है। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम से पहले इन लालची लोगों से अवाम को तहफ़्फ़ुज़ देने के लिए कुदरत नबी भेजती रही और लोगों को ज़हनी सकून और अमराज से शिफा मिलती रही, लेकिन अब जबकि नबूवत का सिलसिला ख़त्म हो गया है, सुकून व आफियत हासिल करने के लिए नौ इंसानी के पास रूहानियत के अलावा कोई और ज़रिया नहीं है। दानिश्वरों और साइंसदानों में यकीनन ऐसे लोग मौजूद हैं जो अल्लाह की मखलूक के लिए अपने दिलों में गुदाज रखते हैं। अगर दानिश्वर और साइंसदान अपने इस गुदाज से अल्लाह की मखलूक को आलाम व मसाइब और अदम तहफ़्फ़ुज़ के एहसास से निजात दिलाना चाहते हैं तो इसका ज़रिया सिर्फ़ और सिर्फ रूहानी उलूम है, और रूहानी उलूम के लिए बहरहाल दानिश्वरों और साइंसदानों को इखलास नीयत से काम लेना पड़ेगा। ऐसा खुलूस जिसमें मादी गर्ज शामिल ना हो। अगर ऐसा नहीं किया गया तो कानून कुदरत के मुताबिक हर दौर शुरू होता है, जब इसमें मसलहत और खुदगर्जी आ जाती है तो फना हो जाता है। ये दुनिया जो अब आतिशफिशां बन गई है ख़त्म हो जाएगी। ना कोई दानिश्वर रहेगा और ना कोई साइंसदान।